रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्ज कर्णाली प्रदेश सरकारले चैत मसान्तसम्म विकासतर्फ 10% मात्रै बजेट खर्च गर्यो। सबैभन्दा बढी खर्च गर्नुपर्ने भौतिक पूर्वाधार मन्त्रालयकै खर्च कम।
दैलेखमा असिना पानी र हावाहुरीले करिब 22 करोड भन्दा बढीको क्षति पुर्यायो। रात उपलब्ध गराइदिन स्थानीयको माग।
सरकारले साक्षरता अभियानमा 5 अर्ब भन्दा बढी खर्च गर्यो। सफलता हात पार्न बाँकी।
र कर्णाली प्रिमियर लिग केपिएलको खेल तालिका सार्वजनिक। उद्घाटन खेलमा कर्णाली 11 र लाली गुराँस क्रिकेट एकेडेमी भिड्ने। हिमाल पहाड तराई कोही छैनन् पराई। बिहानको भेरी खबरबाट नवराज रेग्मी र मधुबन विशेषको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np शुभयात्रा हाम्रो पात्रो मोबाइल एप्लिकेसनका साथै बर्दियाको रेडियो टाइगरबाट पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। चालु आर्थिक वर्ष सकिन करिब 3 महिना बाँकी रहेका बेला कर्णाली प्रदेश सरकारले चैत मसान्तसम्म विकासतर्फ 10.27% बजेट मात्रै खर्च गरेको छ। वीरेन्द्रनगरमा भएको पत्रकार सम्मेलनमा आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले पुँजीगततर्फ 10.27 र चालुतर्फ 16.48% खर्च भएको जानकारी दिनुभयो। मन्त्री ज्वालाले प्रदेश मन्त्रालय र विभिन्न निकायलाई 26 अर्ब 28 करोड रुपियाँ खर्च गर्न अख्तियारी दिएकोमा 3 अर्ब 6 करोड खर्च भएको बताउनुभयो।
चालु आर्थिक वर्षको प्रथम 9 महिनामा प्रदेश मन्त्रालय वा निकायहरूको खुद अख्तियारी 26 अर्ब 28 करोड 36 लाख कायम भएको छ। जसमध्ये 3 अर्ब 7 करोड 25 लाख 12% खर्च भएको छ। जसमा चालु खर्च 1 अर्ब 13 करोड 76 लाख करिब करिब 17% र पुँजीगत खर्च 1 अर्ब 93 करोड 86 लाख अथवा करिब करिब 2 अर्ब 11% जति चाहिँ हाम्रो पुँजीगत खर्च भएको छ।
मन्त्री ज्वालाले खर्च भएको मध्ये चालु तर्फ 1 अर्ब 13 करोड 76 लाख तथा पुँजीगत तर्फ 1 अर्ब 93 करोड 86 लाख रुपियाँ रहेको जानकारी दिनुभयो। सबैभन्दा बढी सामाजिक विकास मन्त्रालयले 23% भन्दा बढी र आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सबैभन्दा कम करिब 5% बजेट खर्च गरेको छ। मन्त्री ज्वालाले सबैभन्दा बढी खर्च गर्नुपर्ने भौतिक पूर्वाधार मन्त्रालयले नै बजेट खर्चमा ढिलाइ गर्दा प्रदेश सरकारको बजेट कार्यान्वयन कम देखिएको बताउनुभयो।
टोटल खर्चको चाहिँ प्रगति कम देखिनुको मूल कारण भनेको भौतिक पूर्वाधार मन्त्रालयको खर्च कम भएर पनि हो। अरू मन्त्रालयहरूको चाहिँ 2 अर्बभन्दा तल छ, 1 अर्ब 60 70 75 करोड जति मात्रै छ। तर भौतिक पूर्वाधार मन्त्रालयको 7 अर्ब जति चाहिँ बजेट छ। अब 7 अर्ब बजेट होल्ड गरेको मन्त्रालयले 5% खर्च गर्दाखेरि टोटल प्रगति चाहिँ तल झर्नु स्वाभाविक हो। खास गरी सडकमा, त्यसमध्ये पनि खानेपानी सिँचाइमा चाहिँ केही प्रगति छ, त्यो चाहिँ खानेपानी सिँचाइको सडकमा चाहिँ 0 नै छ। पहिलो किस्ता मात्रै चाहिँ लिन सक्यो बहुवर्षीय र क्रमागत योजनामा भने करिब चाहिँ 40% 36-37% हाराहारीमा त्यो पुग्छ।
भौतिक पूर्वाधार मन्त्रालयले चैत मसान्तसम्म 5.35% मात्रै बजेट खर्च गरेको छ। मन्त्री ज्वालाले प्रदेशभित्रका सडकको स्तर उन्नति गर्नका लागि मन्त्रालयले ठेक्का प्रक्रियामा ढिलाइ भइरहेको भन्दै भौतिक मन्त्रालयले ठेक्का प्रक्रिया सुरु गरेर पहिलो किस्ता भुक्तानी गरेमा मात्रै पनि 40% बजेट खर्च हुने दावी गर्नुभयो।
यता जिल्लागत रूपमा सबैभन्दा बढी मुगुमा 25% भन्दा बढी बजेट कार्यान्वयन भएको छ भने सबैभन्दा कम जुम्लामा 6% बजेट कार्यान्वयन भएको छ। मन्त्री ज्वालाले बजेट खर्चमा तीव्रता दिने बताए पनि कर्मचारीको अभावका कारण कम देखिएको जनाइएको छ। मन्त्रालयका सचिव ढुण्डी प्रसाद निरोडाले स्थानीय तहले अहिलेसम्म प्रदेश सरकारलाई राजस्व नबुझाएको गुनासो समेत गर्नुभयो। स्थानीय तहले ढुङ्गा गिटी बालुवा लगायतबाट सङ्कलन गरेको राजस्वबाट प्रदेश संक्षिप्त कोषमा 40% जम्मा गर्नुपर्ने कानुनी प्रावधान भए पनि कुनै पनि स्थानीय तहले राजस्व जम्मा नगरेको सचिव निरोलाको भनाइ छ। सचिव निरोलाले राजस्व बुझाउन स्थानीय तहलाई चिठी लेख्दा पनि स्थानीय तहले ढुङ्गा गिटी बालुवा लगायतबाट राजस्व सङ्कलन नभएको उत्तर दिने गरेको बताउनु भएको छ।
गत चैत 22 गते आएको असिना पानीले दैलेखका अधिकांश स्थानहरूमा सबै बाली नाली नष्ट बनाएको छ। बारीमा लगाएको अन्न बाली राम्रोसँग उत्पादन भएमा छ महिना मात्र खान पुग्ने स्थानीयले त्यही बाली पनि माटोमा मिलेपछि जनचिन्तित बनेका छन्। हावाहुरीले विशेष गरेर दैलेखको पश्चिमी क्षेत्र चामुण्डा बिन्द्रसानी नगरपालिका र ठाँटीकाँध गाउँपालिकाका कृषकहरूलाई समस्यामा पारेको छ। गाउँपालिकाभर करिब 22 करोडको क्षति भएको छ। 40 मिनट आएको असिना र हावाहुरीले ठूलो मात्रामा क्षति पुर्याएपछि ठाँटीकाँध गाउँपालिकाकी उपाध्यक्ष सुस्मिता सिंहको सहजगत्वमा गठन गरिएको क्षतिको विवरण सङ्कलन व्यवस्थापन समितिले गाउँपालिकाभित्र भएको क्षतिको विवरण सङ्कलन गरेर जिल्ला दैविक प्रकोप समितिलाई बुझाएको छ। क्षति भएका विभिन्न ओडाहरूमा स्थलगत रूपमा अवलोकन गरी क्षतिको विवरण सङ्कलन गरिएको गाउँपालिकाका उपप्रमुख सुस्मिता सिंहको भनाइरहेको छ। गाउँपालिकाका ओडा नम्बर 1, 2, 3 र 6 रहेको अन्नबाली पूर्ण रूपमा माटोमा मिलेको छ। उचित राहतको माग विपदपछि ठाँटीकाँध गाउँपालिका चामुण्डा बिन्द्रसानी नगरपालिका लगायत पश्चिमका अधिकांश क्षेत्रमा तरकारी फलफुल गहुँ जौ सबै नष्ट भएबारे प्रतिनिधि सभा सदस्य राजबहादुर बुढाले आफै स्थलगत रूपमा अवलोकनमा पुग्नु भएको थियो। प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँसकोटाले किसानहरूको क्षतिको विवरणको वास्तविक रूप समितिमा आएको र उनीहरूलाई क्षतिपूर्ति तथा राहतका लागि गृह मन्त्रालयमा पठाइने निर्णय भएको बताउनुभयो।
सरकारले प्रतिबन्ध लगाएको विप्लव नेतृत्वको नेकपाका केन्द्रीय सदस्यहरू चुडामणि ओली, आदर्श र चन्द्रबहादुर खड्का असललाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूलाई दाङको तुल्सीपुर उपमहानगरपालिका 3 राम्रीबाट पक्राउ गरिएको प्रहरीले बताएको छ। यस्तै रोल्पा जिल्लाका सदस्य लालबहादुर ओली विश्वलाई पनि पक्राउ गरिएको प्रहरीले भनाइरहेको छ। पक्राउ परेका 3 जनालाई जिल्ला प्रहरी कार्यालय दाङमा राखे बताइएको छ।
सशस्त्र प्रहरीले कैलालीमा ठूलो मात्रामा विस्फोटक पदार्थ बरामद गरेको छ। भारतको नयाँ दिल्लीबाट काठमाडौँ हिँडेको N5X7245 नम्बरको बसबाट बम बरामद हुने सामान बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ। सशस्त्र प्रहरी बल बेस क्याम्प डुडेझारीका डिएसपी नेत्र केसीले बम र अन्य हतियार बनाउन प्रयोग हुने डिटोनेजल सहित ल्यापटप 2 थान रेडिमेड कपडा बेल्ट लगायतका सामग्री बरामद भएको बताउनुभयो। डिएसपी केसीले बसबाट बरामद गरिएका सामानहरू जिल्ला प्रहरी कार्यालय कैलालीलाई बुझाइने बताउनुभयो।
हामीसँग छिमेक सरेफेरसँगै राष्ट्रिय खबरहरू बाँकी नै छन्। अहिलेलाई भने यो विश्राम रेडियो भेरी एफएम तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले प्रस्तुत गर्यौँ। कर्णाली प्रदेश सरकारले चैत मसान्तसम्म विकासतर्फ 12% मात्रै बजेट खर्च गर्यो। सबैभन्दा बढी खर्च गर्नुपर्ने भौतिक पूर्वाधार मन्त्रालयमै बजेट खर्च कम। दैलेखमा असिना पानी र हावाहुरीले करिब 22 करोड बराबरको अन्न बालीमा क्षति पुर्यायो लगायतका खबर प्रस्तुत गर्यौँ।
अब बाँकी खबर। बाँकीमा पोहोरको तुलनामा यो वर्ष सम्बन्ध विच्छेदका मुद्दा बढेको जिल्ला अदालतले जनाएको छ। चालु आर्थिक वर्षको वैशाखसम्ममा सम्बन्ध विच्छेदका 428 मुद्दा दर्ता भएको जिल्ला अदालतको तथ्याङ्क रहेको छ। अदालतका सरिस्तेदार यदुनाथ शर्माले गत आर्थिक वर्ष 2074-75 सम्बन्ध विच्छेदका लागि 130 जनाले मुद्दा दर्ता गराएकोमा सङ्ख्या चालु आर्थिक वर्षमा ह्वात्तै बढेको बताउनुभयो। गत चालु आर्थिक वर्षमा गरी 558 सम्बन्ध विच्छेदका मुद्दा अदालतमा दर्ता भएका छन्। गत भदौमा नयाँ मुलुकी देवानी संहिता ऐन लागू भए यता सम्बन्ध विच्छेदका लागि पुरुष पनि अदालत धाउन थालेका छन्। हरेक महिना कम्तीमा 15 जना पुरुषले सम्बन्ध विच्छेदका लागि अदालतमा मुद्दा दायर गरेको तथ्याङ्कले देखाएको अदालतका सरिस्तेदार शर्माको भनाइरहेको छ। नयाँ कानुन लागू भएसँगै पुरुषले पनि सिधै अदालतमा मुद्दा दर्ता गर्न पाउने भएपछि सम्बन्ध विच्छेदका मुद्दा बढेका हुन्। अदालतमा दायर भएका मध्ये 285 मुद्दा फैसला भएका छन् भने 273 मुद्दा विचाराधीन रहेका छन्। कतिपय मुद्दा दायर भए पनि तारिख लिन नआएका कारण बीचमै रद्द भएका छन्।
राप्ती लोकमार्गको दाङ सल्यान सडक खण्ड 3 सातासम्मका लागि दैनिक 9 घण्टा बन्द हुने भएको छ। दाङ कपुरकोट सडक चौडा बनाउन थालेकाले वैशाख 25 गतेसम्म दैनिक 9 घण्टा सडक बन्द हुने जनाइएको छ। बिहान 11 बजेदेखि 4 बजेसम्म, राति 1 बजेदेखि 5 बजेसम्म सडक बन्द हुने सडक डिभिजन कार्यालय दाङले जनाएको छ। सडक निर्माण गर्ने स्थलमा सडक साँगुरो हुँदा मर्मत कार्य प्रभावकारी नभएकाले सडक अवरुद्ध गरेर काम सुरु गर्न लागिएको कार्यालयले बताएको छ।
सरकारले साक्षरता अभियानमा 5 अर्बभन्दा बढी रुपियाँ खर्च गरे पनि अभियान प्रभावकारी बन्न नसकेको सरकारवालाले बताएका छन्। लक्षित वर्गको आवश्यकतालाई आधार मानेर साक्षरताका कार्यक्रम अघि बढाउन नसक्दा साक्षरता अभियान सफल हुन नसकेको जानकारहरूको भनाइरहेको छ। शिक्षाविद डाक्टर विद्यानाथ कोइरालाले केन्द्र सरकारकै कारण साक्षरता अभियानले सार्थकता पाउन नसकेको बताउनुभयो। कोइरालाले साक्षरता अभियानलाई सफल बनाउन स्थानीय सरकार सक्रिय हुनुपर्ने औल्याउनुभयो। अहिले साक्षरता अभियान प्रचारात्मक मात्र रहेको भन्दै यसलाई प्रेरणामुखी बनाउनुपर्ने जानकारहरूको भनाइरहेको छ। उनीहरूले आर्थिक, सामाजिक र सांस्कृतिक कारणले पछि परेका समुदायसम्म साक्षरता अभियान पुर्याउनु पर्नेमा जोड दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीले आफूले उठाएका माग वार्ता र संवादबाट सम्बोधन गर्न सरकारलाई आग्रह गरेको छ। राप्रपा केन्द्रीय कार्य समितिको पार्टीको केन्द्रीय कार्यालय धुम्बारीमा बसेको आकस्मिक बैठकले राप्रपाले उठाएका मागबारे गम्भीर हुन सरकारलाई आग्रह समेत गरेको छ। हिन्दू राष्ट्रको पुनस्थापना, राजसंस्था लगायतका मुद्दामा समान विचार भएका दल, संस्था र व्यक्तिलाई सहकार्य र एकताका लागि राप्रपाले आह्वान समेत गरेको छ। राप्रपाले हिन्दू राष्ट्रको पुनस्थापना लगायतका 22 बुँदे माग राखी पहिलो चरणको आन्दोलन गरेको छ। बैठकले दोस्रो चरणको संघर्षलाई थप उचाइ प्रदान गर्न, सशक्त र प्रभावकारी बनाउन वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको संयोजकत्वमा कार्यदल गठन गरेको छ।
उच्च अदालतको निर्देशन कार्यान्वयन नभएको भन्दै धनगढीका दाना व्यापारीहरू आन्दोलनमा उत्रिएका छन्। हिजो दिनभर छलफल चले पनि क्वारेन्टाइन कार्यालयले अदालतको आदेश कार्यान्वयनमा आनाकानी गरेपछि दाना व्यापारीहरू आन्दोलनमा उत्रिएका हुन्। उच्च अदालतको आदेश कार्यान्वयन नभए आन्दोलन थप सशक्त बनाउने भन्दै उनीहरूले त्रिनगर नाकामा रहेको क्वारेन्टाइनको चेकपोस्टमा ताला लगाएका छन्। पशु क्वारेन्टाइन्सले चैत्र 20 गतेदेखि दाना उद्योगीहरूका कच्चा पदार्थ बोकेका गाडीहरू आयातमा रोक लगाएपछि व्यापारीहरू न्यायका लागि उच्च अदालत दिपायल पुगेका थिए। उच्च अदालतको आफैहरूको पक्षमा आदेश दिए पनि आदेश दिएको 4 दिनसम्म पनि कार्यान्वयन नभएको उनीहरूको भनाइरहेको छ। क्वारेन्टाइनका कर्मचारीले भने स्वस्थताको प्रमाणपत्र नभएसम्म आयात हुन नदिने बताएका छन्। 17 दिनदेखि कैलाली भन्सार कार्यालय 14 वटा कच्चा पदार्थ लोड गरिएका गाडीहरू थन्किएका छन्।
हामीसँग खेल खबर सँगै अन्य खबरहरू बाँकी नै छन्। अहिलेलाई भन्ने यो अर्को विश्राम।
रेडियो भेरी एफएम
तपाईँ अहिले सबैको मन चुने रेडियो रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरेफेरसँगै अन्य खबर प्रस्तुत गऱ्यौँ। अब बाँकी खबर। मानव बेचबिखन विरुद्ध एक दिने अन्तर्क्रिया सुर्खेतको वीरेन्द्रनगरमा सम्पन्न भएको छ। लाली गुराँस युवा क्लबको आयोजनामा भएको कार्यक्रममा का सहभागीले मानव बेचबिखन विरुद्ध सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका छन्। कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका सुर्खेतका उपप्रमुख मोहन माया ढकालले समाजमा हुने विभिन्न खाले मानव बेचबिखनका घटनाको न्यूनीकरणका लागि सबै लाग्नुपर्ने बताउनुभयो। यस्तै वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 12 वडाध्यक्ष लोकप्रसाद चालिसेले आफ्नो वडामा हुने विभिन्न खाले मानव बेचबिखन घटना न्यूनीकरणमा लाग्ने बताउनु भएको छ। अन्तर्क्रियामा शक्ति समूहका कार्यकारी निर्देशक सुनिता दनवारले मानव बेचबिखन विरुद्धका बारेमा प्रशिक्षण दिनुभएको हो। अन्तर्क्रियामा घनश्याम राणा ऋतुले लेख्नु भएको चेतनामूलक नाटक समेत प्रदर्शन गरिएको छ।
यता मानवाधिकार आयोगले राष्ट्रिय मानवाधिकार आयोग N2068 संशोधन गर्न सरकारले बनाएको विधेयक प्रति आपत्ति जनाएको छ। संशोधन विधेयकमा मुद्दा चलाउने प्रक्रियालाई व्यवस्थित गर्न भन्दै कुनै पनि व्यक्ति तथा संस्था विरुद्ध मुद्दा चलाउनु पर्ने देखिएमा प्रमाणसहित महाधिवक्ता समक्ष सिफारिस गर्नुपर्ने व्यवस्थाप्रति आयोगले आपत्ति जनाएको छ। राष्ट्रिय मानवाधिकार आयोगले मानवाधिकार उल्लङ्घनका गम्भीर घटनामा मुद्दा चलाउन सरकारलाई निर्देशन दिने निकाय भए पनि महाधिवक्ताको कार्यालयलाई मातहत ल्याउन खोजिएको आयोगको भनाइरहेको छ। आयोगका सदस्य सुदीप पाठकले आयोगलाई महाधिवक्ताको कार्यालयमा रूपमा पत्र सीमित राख्न खोजेको आरोप लगाउनुभयो। मानवाधिकार कर्मीले पनि आयोगको अधिकार कटौती गर्ने गरी सरकारले अघि बढाउन लागेको विधेयकप्रति आपत्ति जनाएका छन्।
भेरी खबरमा अब लागौँ एउटा विदेशको खबरतर्फ। इस्लामिक स्टेट आइएससँग आबद्ध लडाकुहरूले सिरियाली सत्तासँग निकट सम्बन्ध रहेको 27 लडाकुको हत्या गरेका छन्। होम्स फ्रान्सको पूर्वी मरुभूमिमा 4 जना सिरियाली सैनिकसहित सरकार समर्थित 27 जना लडाकुको हत्या भएको समाचार एजेन्सीले जनाएका छन्। सिरिया र इराकको दुर्गम पहाडी मरुभूमिमा अखडा बनाएर बसेका आइएस लडाकुले आक्रमण गरेको र त्यसको जिम्मेवारी लिएको जनाएको छ। आइएसका अखडाहरू ध्वस्त भएको घोषणा गरेपछि सत्तापक्षमाथि सबैभन्दा घातक आक्रमण भएको र ठूलो संख्यामा मानवीय क्षति भएको अधिकारीले बताएका छन्। भिडन्तमा आइएसका 6 लडाकु समेतको मृत्यु भएको जनाइएको छ।
र फेरि खबरमा अब लागौँ केही खेल खबरतर्फ। आठौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा एथलेटिक्स, हाइजम्प लगायतका खेल सकिएका छन्। हाइजम्प, डिस्कसग थ्रो टु 200 मिटर दौड अन्तर्गतका महिला र पुरुषका खेल सकिएका हुन्। हाइजम्प महिलातर्फको खेलमा एफएफकी शीला चौधरीले 1 मिटर 50 सेन्टिमिटर छर्लाङ मार्दै स्वर्ण पदक जित्न सफल हुनुभएको छ। पुरुष हाइजम्पतर्फको प्रतिस्पर्धामा आर्मीका सूर्यबहादुर खत्रीले 1 मिटर 90 सेन्टिमिटरका साथ स्वर्ण पदक हात पार्नु भएको हो। डिककस थोपमा पुरुषतर्फको स्वर्ण पदक आर्मीले जितेको छ। आर्मीका चित्रबहादुर ओलीले 37 मिटर 92 सेन्टिमिटरका साथ स्वर्ण पदक हात पार्नु भएको हो। महिलातर्फको डिसक थ्रोको स्वर्ण पदक पनि आर्मीले नै कब्जा गरेको छ। 200 मिटर दौड अन्तर्गत एफिएफका आशिष चौधरीले स्वर्ण पदक हात पार्नुभयो। एथलेटिक्स अन्तर्गतका इभेन्टसमा पदक विजेता खेलाडीलाई आज पुरस्कार वितरण गर्ने जनाइएको छ। प्रतियोगितामा आर्मीले आफ्नो वर्चस्व कायम गरेको छ भने कर्णाली प्रदेश सबैभन्दा पुछारमा रहेको छ।
कर्णाली प्रिमियर लिग केपिएलको खेल तालिका सार्वजनिक भएको छ। कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा वैशाख 12-21 गतेसम्म सञ्चालन हुने केपिएलको दोस्रो संस्करणको खेल तालिका सार्वजनिक गरिएको हो। आयोजक कर्णाली क्रिकेट एकाडेमीले सार्वजनिक गरेको तालिका अनुसार वैशाख 12 गते हुने उद्घाटन खेलमा कर्णाली 11 सँग लालिज गुराँस क्रिकेट एकाडेमीले प्रतिस्पर्धा गर्ने भएको छ। प्रतियोगिताको पहिलो र अन्तिम दिन एक खेल मात्रै हुनेछ भने बाँकी दिनमा 2-2 खेल सञ्चालन हुने जनाइएको छ। प्रतियोगितामा 2 विभागसहित अन्य 6 टिमको सहभागिता हुँदैछ। विजेताले 5 लाख र उपविजेताले 2 लाख रुपियाँ नगद हात पार्ने आयोजकको भनाइरहेको छ।
यस्तै खेलकै अर्को प्रसङ्गमा 16 वर्ष मुनिको एसिसी पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगितामा नेपालले विजय सुरुवात गरेको छ। थाइल्यान्डको चियाङ माईमा हिजो भएको प्रतियोगिताको पहिलो खेलमा नेपालले म्यानमारलाई 7 विकेटले पराजित गरेको हो। टस जितेर पहिले ब्याटिङ गरेको म्यानमारले दिएको 59 रनको सामान्य लक्ष्य नेपालले 8 ओभर 1 बलमा मात्र 3 विकेट गुमाएर पुरा गरेको हो। नेपालका अर्जुन कुमारले अभिजित 26 रन र सुभाष एरेले 11 रन बनाउनु भएको हो। पहिले ब्याटिङ गरेको म्यानमार 13 ओभर 2 बलमा अलआउट हुँदै 58 रनमा समेटिएको हो। म्यानमारका लागि काउङ क्याले सर्वाधिक 19 तथा क्रिस्टोफरले 11 रन बनाए पनि अरू ब्याट्सम्यानले भने दोहोरो अङ्क जोड्न सकेनन्। म्यानमारलाई सस्तैमा समेट्ने कप्तान विशाल विक्रम केसीले 4 विकेट लिनुभयो। साबिकको विजेता समेत रहेको नेपालले दोस्रो खेलमा आउँदो बुधबार मलेसियासँग खेल्नेछ।
खेलकै अर्को प्रसङ्गमा इन्डियन प्रिमियर लिग आइपिएल क्रिकेटमा आज 2 खेल हुने भएका छन्। दिउँसो 4:15 हुने हैदराबादमा हुने खेलमा घरेलु टोली सनराइजर हैदराबाद र कोलकाता नाइट राइडर्स भिड्ने भएका छन्। 8 खेल खेलेको हैदराबाद 8 अङ्कका साथ 5 स्थानमा छ भने 9 खेल खेलेको कोलकाता 8 अङ्कका साथ पुछारबाट 3 स्थानमा रहेको छ। यस्तै राति 8:15 हुने खेलमा शीर्ष स्थानको चेन्नई सुपर किङ्स र पुछारमा रहेको रोयल च्यालेन्जर्स बेङ्गलोर आमने सामने हुँदैछन्। यस्तै राति भएको खेलमा दिल्ली क्यापिटल्सले किङ्स इलेभेन पन्जाबलाई 5 विकेटले हराएको छ। टस जितेर पहिले फिल्डिङ गरेको दिल्लीले पन्जाबलाई 164 रनको विजय लक्ष्य पाएको थियो। दिल्लीका लागि शिखर धवनले 41 बलमा 7 चौका र 1 छक्का प्रहार गर्दै 56 रन बनाउनु भयो। दिल्लीका कप्तान श्रेयस अथ्यसले 58 रन बनाउँदा पृथ्वी शाले 13, कोलिक इनग्रामले 19 रन बनाउनु भयो। टस हारेर पहिला ब्याटिङ गरेको किङ्स इलेभेन पन्जाबले निर्धारित 20 ओभरमा 7 विकेट गुमाएर 163 रन बनायो। पन्जाबका लागि क्रिस गेलले 37 बलमा 6 चौका र 5 छक्काको सहयोगमा 69 रन बनाए पनि खेललाई जिताउन सक्नु भएन। दिल्ली क्यापिटल्सको लागि नेपाली स्पिनर सन्दीप लामिछानेले 3 विकेट हात पार्नुभयो। 10 खेलमध्ये 6 खेलमा जित हात पारेको दिल्ली 12 अङ्कसहित अङ्क तालिकाको 3रो स्थानमै रहेको छ भने 12 अङ्क रहेको मुम्बई इन्डियन्स रन रेटमा अगाडि रहँदै 2रो स्थानमा छ भने 1 खेल कम खेलेको चेन्नई सुपर किङ्स 14 अङ्कसहित 1लो स्थानमा छ। खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
कर्णाली प्रदेश सरकारले चैत मसान्तसम्म विकासतर्फ 12% मात्रै बजेट खर्च गर्यो। सबैभन्दा बढी खर्च गर्नुपर्ने भौतिक पूर्वाधार मन्त्रालयकै खर्च कम।
दैलेखमा असिना पानी र हावाहुरीले करिब 22 करोड बराबरको अन्नबालीमा क्षति पुर्यायो, राहत उपलब्ध गराइदिन स्थानीयको माग।
सरकारले साक्षरता अभियानमा 5 अर्बभन्दा बढी खर्च गर्यो, सफलता हात पार्न बाँकी।
र कर्णाली प्रिमियर लिग केपिएलको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा कर्णाली 11 र लाली गुराँस क्रिकेट एकाडेमी भिड्ने। हवस् त, तपाईँ हाम्रो भेट अहिले बिहान 8 बजेको भेरी हाइलाइट्समा हुने नै छ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनको लागि रेडियो भेरीकै साथमा रहनुहोला। बिहानको भेरी खबरबाट नवराज र मधुबन बिदा हुन्छौँ। नमस्कार।